नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसद बैठकमा समयमै उपस्थित हुन सभामुख महराको निर्देशन। संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकियो, प्रधानमन्त्रीले पर्सि जवाफ दिने।
हत्याका दोषी बालकृष्ण ढुङ्गेललाई माफी दिनुको कारण 24 घण्टामा पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशका लागि आइतबार बहस हुने।
डेढ दशकपछि असामको साँफेबगर विमानस्थलमा जहाजको उडान र अवतरण, कान्ति लोकपथ स्तरोन्नतिको काम तोकिएकै समयमा पूरा नहुने।
बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हर्वेद्वारा आत्मसमर्पण, बलात्कार र यौन शोषणको मुद्दा लगाउने प्रहरीको तयारी।
र आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र कोलकाताले खेल्दै, च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति रियल मड्रिड र लिभरपुलले खेल्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
A destination for quality education.
नयाँ व्यवस्थापनद्वारा सञ्चालित यस कामना इन्टरनेसनल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल एन्ड एजुकेसन समूहमा अध्यापन भइरहेको व्यवहार जानकारी गराउँदछौ।
विशेषताहरू:
तालिम प्राप्त र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
अत्याधुनिक प्रयोगशाला र आधुनिक प्रविधिको प्रयोग,
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था,
होस्टल तथा यातायातको व्यवस्था।
सम्पर्क
कामना इन्टरनेसनल कलेज, सानो भर्याङ वनस्थली काठमाडौँ।
फोन नम्बर 01-4276-4243-322।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पूर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरूको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसद र सरकारको अनुपस्थितिका कारण समयमै बैठक सञ्चालन हुन नसकेको भन्दै सभामुख महराले सांसदहरूको ध्यानाकर्षण गराउनु भएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा हिजोको संसद बैठकमा 20% सांसदको मात्र उपस्थिति थियो। 222 जनाले हाजिर जनाएको भए पनि बैठकमा 55 जना सांसद मात्र उपस्थित थिए। सत्ता पक्ष र विपक्षी दुवैतर्फका सांसदहरू समयमा नै बैठकमा नआउने, आए पनि हाजिर गरेर भाग्ने गरेका कारण सभामुख महराले बैठकमा बस्न सांसदहरूलाई निर्देशन दिनु परेको हो।
मान्यजोग उपस्थितिको विषयलाई लिएर केही पत्र पत्रिकाहरूले कुराहरू उठाएको छ, त्यसप्रति मान्य सदस्यहरूको गम्भीर ध्यान आकर्षण होस्। त्यस्तै समयमा बैठक शुरू गर्न नसक्नुको कारणमा सरकारको उपस्थितिको कुरा पनि हामीलाई निकै गम्भीर रूपले खड्कियो। यस विषयमा सरकारका मन्त्रीहरूको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै समयको विषयमा मान्य सदस्यले निर्धारित समय तोकेको निर्धारित समय सकेसम्म आफ्नो भनाइ सक्दिन पनि म विशेष अनुरोध गर्न चाहन्छु। र अहिले भर्खरै मान्य सुभाष नेमाङजीले उठाउनु भएको विषय, केही शब्दहरूको विषयमा हाम्रो गम्भीर ध्यान आकर्षण भएको म जानकारी गर्न चाहन्छु।
यसअघि समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद सुभाष चन्द्र नेमाङले छलफलका क्रममा राष्ट्रपतिलाई महारानी बनाउन खोजिएको भन्ने भनाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। त्यसपछि सभामुख महराले राष्ट्रपतिलाई सांसदहरूले महारानी भनेकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो।
संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ। छलफलमा सत्ता पक्षका सांसदले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै कार्यान्वयनमा जोड़ दिएका छन् भने प्रतिपक्षी सांसदले विरोध गरेका छन्। नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार संसदमा जवाफ दिनुहुनेछ। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
यसैबीच आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद विजय कुमार गच्छदारले नीति तथा कार्यक्रममा राजनैतिक प्रतिबद्धता आउन नसकेको बताउनुभयो। उहाँले राज्यलाई कसरी हाँक्ने भन्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा नआएको भन्दै यसमा सरकार चुकेको दावी गर्नुभयो। यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम महत्वाकांक्षी अपूरो र अधूरो रहेको आरोप लगाउनुभयो। उहाँले राजनीतिक समस्या समाधान नभई देशको आर्थिक समृद्धि सम्भव नभएको भन्दै संविधानलाई सर्वस्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभयो। यस्तै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकारका कार्यक्रमलाई रचनात्मक ढंगले सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो। उहाँले समृद्ध नेपालको मार्गचित्र सरकारको नीति तथा कार्यक्रमले दिएको भन्दै बासी र पुराना प्रश्न गरेर सरकारलाई अलमलमा नपार्न प्रतिपक्षीलाई सुझाव दिनुभयो। यसैगरी राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी सांसदले सरकारको साझा आर्थिक कार्यक्रम बनाएर देशलाई समृद्ध बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले सरकारलाई प्रमुख प्रतिपक्षीलाई पनि साथ लिएर देश समृद्ध बनाउने दिशामा अघि बढ्न सुझाव दिनुभयो। उहाँले हुलाकी राजमार्ग निर्माणको काममा ढिलाइ नगर्न पनि सरकारलाई अपील गर्नुभयो। यस्तै नेपाल कम्युनिष्ट पार्टीका सांसद खिमलाल भट्टराईले मुस्लिम समुदायको मदरसालाई पनि शिक्षाको राष्ट्रिय मूलधारमा ल्याउन सरकारलाई सुझाव दिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज 100 दिन पूरा भएको छ। 100 दिनको अवधिमा सरकारले लोड सेडिङ पूर्ण रूपमा हटाउने, सिन्डिकेट अन्त्य गर्ने, भारतसँगको सम्बन्ध सुधारमा पहल गर्ने, नीति तथा कार्यक्रम मार्फत सुखी नेपाली र समृद्ध नेपालको योजना तय गर्ने लगायतका महत्वपूर्ण काम गरेको छ। यसबीचमा भएका केही कामलाई सकारात्मक रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन्। सय दिनकै बीचमा भएको एमाले र माओवादी बीचको एकताले सरकारलाई काम गर्न थप सहज हुने विश्लेषक पुरूषोत्तम दाहालले बताउनुभयो। 100 दिनकै बीचमा सरकारले नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ। यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट हटाइनु सरकारको उपलब्धि नभई सामान्य काम भएको दाहालले टिप्पणी गर्नुभयो। पहिलो पटक केपी ओलीकी नेतृत्वको सरकार भएको समयमा सर्वोच्च अदालतले 2071 सालमा गरेको निर्णय अहिले कार्यान्वयनमा ल्याइनुलाई उपलब्धि भन्दा पनि सरकारले आफ्नो काम पूरा गरेको रूपमा मात्र लिन सकिने उहाँको दावी छ। विश्लेषक पुरञ्जन आचार्य भने सरकारको 100 दिनको कामको प्रकृति हेर्दा सकारात्मक हुन सक्ने धेरै ठाउँ रहेको बताउनुभयो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको 100 दिनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामान्य गति तर दर्जन विसंगतिको संज्ञा दिएको छ। सरकारको 100 दिनको समीक्षा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो विज्ञप्ति निकालेर दुई तिहाई बहुमतको सरकारले नागरिकका दैनिक समस्या समाधान गर्न नसकेको आरोप लगाउनु भएको छ। संसदमा छलफलमा रहेको नीति तथा कार्यक्रममा आम नागरिकका समस्या समाधान गर्नुको साटो सरकारले समृद्धिको सपना मात्रै बाँडेको र त्यो पूरा गर्न कुनै ठोस कार्यक्रम ल्याउन नसकेको कांग्रेस प्रवक्ता शर्माको दावी छ। सरकारका राम्रा कामलाई समर्थन गर्ने र नराम्रा कामको आलोचना तथा खबरदारी आफूहरूले गरिरहे पनि संविधान संशोधनका मुद्दामा सरकार फेरि पनि चुकेको कांग्रेसले आरोप लगाएको छ। यसबीचमा सार्वजनिक यातायातको सिन्डिकेट अन्त्य लगायतका केही मात्रै राम्रा काम भएको कांग्रेसको भनाई छ।
सर्वोच्च अदालतले हत्याका दोषी बालकृष्ण ढुङ्गेललाई आममाफी दिएको बारेमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। सरकारले ढुङ्गेललाई आममाफी दिएर थुनामुक्त गर्ने तयारी गरिरहेकाले त्यसलाई रोक्न माग गर्दै दायर भएको रिटमा सुनवाई गर्दै न्यायाधीश दीपक कार्कीको इजलासले 24 घण्टामा लिखित जवाब दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई रिहा गराउन नहुने जिकिर अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई रिहा गराउन नहुने जिक्र गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले यो मुद्दालाई गम्भीरताका साथ लिएकाले अन्तरिम आदेशका लागि बहस गर्न पर्सि आइतबारका लागि पेशी तोकेको छ। ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै सर्वोच्चले जन्मकैदको सजाय तोके पनि भागेर हिँडेका ढुङ्गेललाई प्रहरीले ललितपुरबाट पक्राउ गरी जेल चलान गरेको थियो। सर्वोच्च अदालतले 2066 सालमा ढुङ्गेललाई जन्मकैदको सजाय सुनाएको भए पनि उनी त्यसको 8 वर्षपछि गए
मन्त्रालयको कात्तिकमा पक्राउ परेका थिए। सात महिना मात्र जेलमा बसेका ढुङ्गेलको जेलमा चालचलन असल रहेको भन्दै गणतन्त्र दिवसका दिन जेलमुक्त गर्न सरकारले तयारी गरिरहेको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दिदी, ए अञ्जली दिदी, कता हो?
ओहो, लौ हेर, काम त मारामार छ त। अब एक दुईजना काम गर्ने मान्छे राख्नु पर्यो दिदी।
हेर त कति जिस्काउन सकेको यसले। लु भन, किन आइस?
यहाँ भरपर्दो केही काम गर्न सकिएन, अब विदेश जाउँ भनेको। तपाईँ त विदेश गएर फर्के कि, त्यसैले के बुझौँ भनेर आएको नि दिदी।
म त भन्छु सकेसम्म विदेश नजा। अब विदेश जाने नै हो भने गार्मेन्टको काममा जा, सुरक्षित हुन्छ, काम पनि सजिलो र कमाइ पनि राम्रो, त्यसको लागि तालिम पनि लिन पाइन्छ र विदेश जानलाई पैसा पनि लाग्दैन। म पनि त्यसै गरी तालिम लिएर गएको त हो नि मोरी।
खाने बस्ने सुविधा सहित सित्तैमा गार्मेन्ट मेसिन चलाउने सिप सिकेर वैदेशिक रोजगारीमा जान सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 98 40 255 280 र 98 40 248 034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बैठकमा समयमै उपस्थित हुन सांसदहरूलाई सभामुख महराको निर्देशन, संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकियो, प्रधानमन्त्रीले पर्सि जवाफ दिने, हत्याका दोषी बालकृष्ण ढुङ्गेलाई माफी दिनुको कारण 24 घण्टामा पेश गर्न सर्वोच्चको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, देश संघीयतामा गयो, केन्द्रको अधिकार स्थानीय तहमा पुग्यो। संघीयतामा देश गएपछि नागरिकका दिनानुदिनका समस्या समाधान हुने वचन र आश्वासन नागरिकले पाउनसम्म पाए। त्यसमाथि चुनावका बेला नेताहरूले बाँडेको आश्वासन त कति थिए कति, तर देश संघीयतामा गएर सबै अधिकार स्थानीय तहमै आए पनि झापाको दक्षिणी गाउँ महाभाराका नागरिकको समस्या भने जस्ताको तस्तै छन्। वर्खा लागेपछि कतिखेर माई र बनियानी खोला गाउँ पस्छ भन्ने चिन्ता उनीहरूको मनमा छ। झापाको महाभारा पुगेर फर्किएपछि उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
झापाको पुरानो बजार शिवगंजबाट धुलाम्मे ग्राभेल सड़क 7 किलोमिटर दक्षिण हिँडेपछि पुगिन्छ चोरी। पहिलेको महाभारा गाविस र अहिलेको गौरीगंज गाउँपालिकामा पर्ने चोरीमा बस्ने सबैको पेसा हो खेती किसानी। चौरीको पूर्वतिर माई खोला छ, पश्चिमपट्टि बनियानी कमल खोला छ। हिउँदमा त माई र बनियानी कमल खोलामा पानी हुन्न, केटाकेटीहरू पनि हिँडेरै तर्न सक्छन् ती दुवै खोला। तर बर्खा लागेपछि खोला वारी र पारी गर्न सकिन्न। त्यसमाथि उर्लेर बग्ने माई र कमलले यहाँका बासिन्दाको निन्द्रा नै हराउँछ।
कहिले कहिले श्रीमानहरू घरमा हुन्छ, कहिले कहिले पारी नै बसेर आउनै सक्नुहुन्न। आइमी केटाकेटी एक्लै बसेको हुन्छ, डर हुन्छ नि सर। रातभरि छोराछोरी छेउछेउमा राखेर अब कराउँदै बस्दै गर्नु पर्यो। खुला आउँछ त्यसरी नै, जहिले तहिले अब एकै नाश हुँदैन। घरका मान्छेहरू सबैसँगै हुँदैन, घर परिवारहरू कोही कहाँ परेको बेला अब नानीहरू लिन जाने को।
महाभाराको चोरीमा माध्यमिक तहको स्कुल छैन, 5 कक्षादेखि माथि पढ्नका लागि गौरीगंज गाउँपालिकाको कुञ्जीबारी जानै पर्छ। उपचारका लागि पनि पश्चिमपट्टि रहेको बनियानी कमल खोला नतरिकन सुक्खै छैन। किसानले उत्पादन गरेका दूध, तरकारी र अन्नपात बेच्नका लागि खोला नतरी धर छैन। यहाँका 3,000 भन्दा बढी बासिन्दाका समस्या यसैपालि समाधान गर्ने नेताहरूले चुनावका बेला आश्वासन दिएकै हुन्, तर खोलाको पुल र तटबन्धको बाचा पूरा हुन त परै जाओस् चुनावका बेला दिएको वचन सम्झेर कोही नेता गाउँ फर्केका छैनन्।
हरेक संस्था आउनुहुन्छ, आश्वासन दिएर जानुहुन्छ। कमसेकम यो तटबन्धन डर बलियो भए पनि त हामी सुरक्षित हुन्थ्यौँ। अलिकति बनिनीमा केही अलिक तटबन्धन भइदिए सुरक्षित हामी हुन्थ्यौँ। त्यता पनि छैन, यता पनि छैन। चुनावका बेलामा चाहिँ अब हामी यसो गर्ने उसो गर्ने, तपाईँहरू हामी यसो गर्छौँ भने हामीलाई आश्वासन दिएर जानुहुन्छ।
महाभाराका बासिन्दालाई आश्वासन बाँडेको अहिले मात्र होइन, 2006 सालको परिवर्तनपछि भएका चुनावै पछि खोलामा पुल र तटबन्धको सपना बाँडिएको बाँडिएछ। तर देशमा पटक पटक राजनीतिक परिवर्तन भए तर महाभाराका जनताको समस्या भने बदलिएन।
चुनावको बेलामा त अब यो तपाईँहरूको यो लास्ट वर्ष हो, अब तपाईँहरू सम्पूर्ण उसबाट चाहिँ तपाईँहरू चाहिँ तपाईँहरूलाई हामी सहुलियत दिलाउँछौँ, तपाईँहरूको यो तटबन्धन सबै हुन्छ, अब कागजमा हुन्छ तर काम हुँदैन।
राज्य र सरकारसँग नागरिकको ठूलो आशा छैन, दैनिक जीवन चलाउन आइपर्ने यस्तै यस्तै समस्या मात्रै समाधान भइदिए गरेर खान सकिन्छ भन्ने आत्मविश्वास चाहिँ छ। गरिखान सजिलो बनाइदिने काम र जिम्मेवारी राज्यको नै हो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आजदेखि शुरू भएको छ। कर्णाली प्रदेश प्रमुखको कार्यालयले जेठ 4 गते अधिवेशन आह्वान गर्न प्रदेश सचिवालयलाई परिपत्र गरेपछि दोस्रो अधिवेशनको पहिलो बैठक आज बसेको हो। आजको बैठकमा प्रदेश सभा सदस्य गुलाबजङ शाह र सीता नेपालीले अब बजेट अधिवेशन शुरू भए पनि संघीयता संरचना अनुसार काम गर्न कानूनको अभाव रहेको बताउनुभयो। यस्तै प्रदेश नम्बर 1 का प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाङले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 17 गते दिउँसो 3 बजेका लागि आह्वान गर्नुभएको छ। प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा नेपालको संविधानको धारा 183 को उपधारा 1 बमोजिम वर्षीय अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो।
युएईमा 10 जना नेपाली अलपत्र परेका छन्। सारजाहमा 3 महिनादेखि उनीहरू अलपत्र परेका हुन्। सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि उनीहरू अलपत्र परेका हुन्। सारजाहको लिडरशिप सेक्युरिटी सर्भिसेसमा काम गर्ने उनीहरूलाई खाना बस्नको पनि समस्या भएको छ। प्रति व्यक्ति 3,50,000 रुपियाँ तिरेर उनीहरू 8 महिना अघि युएई गएका हुन्। पीड़ितले आफूहरू 10 जनालाई एउटै तर फोहोर कोठामा राखेको बताएका छन्। म्यान पावरको दुबईमा रहेका एजेन्ट सुर्खेतका नितेश राउत र रमेश खुलाललाई समस्याबारे जानकारी गराए पनि उनीहरूले व्यवस्था गरेको पीड़ितको गुनासो छ।
अछामको साफेबगर विमानस्थलमा डेढ दशकपछि आज फेरि विमानको उडान र अवतरण भएको छ। प्रदेश 7 को पहाड़ी जिल्ला अछामको साफेबगर विमानस्थल कालोपत्र गरिएपछि समिट एयरको जहाजले आज बिहान परीक्षण उडान गरेको साफेबगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिनुभयो। हुम्लाको सिमीकोटबाट उडेको विमानले साफेबगरमा अवतरण गरेर साफेबाट नेपालगंजका लागि उडान भरेको छ। साफेबगर विमानस्थल पुनः सञ्चालनमा आएपछि प्रदेश 7 का पहाड़ी जिल्लाका नागरिकलाई सहज हुनेछ। समिट एयरले 2-3 दिनभित्रै नियमित उडान गर्ने प्रतिबद्धता जनाएको विमानस्थल निर्माण योजनाका प्रमुख शर्माले जानकारी दिनुभयो।
काठमाडौँलाई प्रदेश नम्बर 3 को राजधानी हेटौँडासँग जोड्ने कान्ति लोकपथ स्तर उन्नतिको काम तोकिएको समयमा पूरा नहुने भएको छ। झण्डै 4 किलोमिटर कडा चट्टान काट्न समस्या, मुआब्जा व्यवस्था नहुँदा जग्गा विवाद, मन्दिर र घर पनि हटाउनु पर्ने तथा निर्माण व्यवसायले तदारूकताका साथ काम नगर्दा तोकिएको समयमा काम पूरा गर्न नसकिने कान्ति लोकपथ निर्माण आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख देवेन्द्र प्रसाद शाहका अनुसार यो सड़क खण्डमा ललितपुरको छपेलीदेखि मकवानपुरको सीमा सम्ममा 12-15 ठाउँमा ठूला चट्टान काट्नुपर्नेछ। तर विस्फोटक पदार्थ नहुँदा चट्टान काट्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। कालोपत्रेको काम सुक्खा मौसममा गर्नुपर्ने र अब मनसून शुरू हुन लागेकाले आउँदो असार मसान्तसम्ममा काम सक्ने सम्भावना कम रहेको आयोजनाले जनाएको छ।
सरकारले सीट क्षमताभन्दा धेरै यात्रु नराख्न व्यवसायलाई निर्देशन दिएको 1 हप्ता बित्दा पनि प्रभावकारी रूपमा त्यसको कार्यान्वयन हुन सकेको छैन। ट्राफिक प्रहरीले सीटभन्दा धेरै यात्रु राख्ने गाड़ीलाई कार्यवाही गरिरहेको बताए पनि बिहान र बेलुकी कोचिएर नै यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरूले गुनासो गरेका छन्। ट्राफिक प्रहरीले 18 सीट क्षमताको माइक्रो र टेम्पोमा बढ़ी यात्रु राख्ने चालकलाई 200 रूपियाँदेखि 5,000 रूपियाँसम्म जरिवाना तिराउने गरेको छ। पहिलो दिन 191 जना माइक्रोबस चालक र 19 जना टेम्पो चालक कार्यवाहीमा परेकोमा हिजो सीट क्षमताभन्दा बढी यात्रु बोक्ने 66 जना माइक्रो चालक र 24 जना टेम्पो चालकलाई उपत्यका ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्जिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ।
तर हातमा रेन्जु पेन्जिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटी को पाएको पनि सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 सम्मको मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र,
त्यति मात्रै हो र हजुरबा? अब चाँडै नै तह पाँचदेखि तह आठ सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला अदालत गुल्मीले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने पाँचजनालाई कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले मुसिकोट नगरपालिका एकका बुद्ध नेपाली र सुरेश नेपालीलाई 10 वर्ष कैद र 25,000 रुपियाँ जरिवाना सुनाएको हो। यस्तै रेशम नेपालीलाई 5 वर्ष कैद र 25,000 रुपियाँ जरिवाना तथा ध्रुव थापा र हरिबहादुर खत्रीलाई 3 महिना कैद सजाय सुनाएको छ।
भक्तपुरकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरका एकजनालाई प्रहरीले पक्रेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका 7 का 37 वर्षका विक्रम बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाई छ। उनले केही दिन अघि भक्तपुरको सूर्यविनायक नगरपालिका 9 नङखेलमा रहेको सिटी गाउँ रिसोर्टमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए। बलात्कारको उजुरी पीड़ित पक्षले गरेपछि त्यसकै आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुरमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ। बिहान RA-1K-583 नम्बरको ट्रिपरले RA-3P-2533 नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका 9 की टिना गिरीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको हो।
प्रकोपजन्य घटनामा तत्कालै उद्धार गर्न आवश्यक उपकरण र राहत सामग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर 1 को सरकारले चालू आर्थिक वर्षभित्रै प्रदेश गोदाम घर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभरिका लागि आवश्यक परेको बेला उद्धार उपकरण र तत्कालै वितरण गर्न सकिने राहत सामग्री सहितको प्रदेश स्तरको गोदाम घर सञ्चालनमा ल्याउन लागेको हो। सरकारले खारेज गरिसकेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनलाई विपद व्यवस्थापन प्रादेशिक गोदाम घरको रूपमा प्रयोग गर्ने गरी तयारी अनुसार कार्यालयको मरमत सम्भार रङ रोगन सम्पन्न गरेर बोर्ड राखिएको छ। गोदाम घरको चालू आर्थिक वर्षभित्रै औपचारिक उद्घाटन गरिने प्रदेश नम्बर 1 को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणको राजविराज वितरण केन्द्रले अंकुश लगाएर बिजुली चोर्ने 13 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराजले सप्तरीका विभिन्न ठाउँमा गरेको अनुगमनका क्रममा विद्युतको खम्बामा अंकुश लगाएर विद्युत चोरी गर्नेलाई पक्राउ गरी कार्यवाही गरेको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण शाहले बताउनुभयो।
नेपाल बैंक लिमिटेडले 280 रुपियाँमा थप शेयर अर्थात एफपीओ निष्कासन गर्ने भएको छ। बैंक संचालक समितिले 100 रुपियाँ अंकित मूल्यमा थप 180 रुपियाँ प्रिमियम थपेर एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको हो। नेपाल बैंकको शेयर नेपाल स्टक एक्सचेन्जमा हिजो 336 रुपियाँमा किनबेच भएको थियो। बैंकको प्रस्ताव धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। बैंकको पछिल्लो साधारण सभाले 1,76,84,000 किता एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेकोमा बैंक संचालक समितिले एफपीओ को मूल्य निर्धारण गरेको हो।
लमजुङको सिउडी बार कालीढुङ्गा जोड्ने झोलुङ्गे पुल आजदेखि सञ्चालनमा आएको छ। सुन्दर बजार नगरपालिका 9 सिउडी बार घुमाउने र राईनाश नगरपालिका 8 कालीढुङ्गा जोड्ने झोलुङ्गे पुल आजदेखि सञ्चालनमा आएको हो। पुलको प्रदेश सांसद मायानाथ अधिकारीले उद्घाटन गर्नुभयो।
विद्यार्थीले अत्याधिक जंक फूडको प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न ओखलढुङ्गाका विद्यालयमा रेड क्रसले अभियान थालेको छ। विद्यार्थीका माध्यमबाट समुदायमा समेत सचेतना छिटो फैलिने भएकाले विद्यालयमा जंक फूडको प्रयोग रोक्न विद्यालय मार्फत अभियान थालिएको हो। अभियानका क्रममा खाजामा घरेलु खाद्य पदार्थ प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले आज माध्यमिक तहका विद्यार्थीलाई खाजा बोक्ने टिफिन बक्स र स्टेशनरी वितरण गरिएको छ।
मेरो पनि भन्नु छ।
सरकारले हत्याका दोषी बालकृष्ण ढुङ्गेललाई आम माफी दिन लागेको खबर उज्यालो अनलाइनमा पढेर नन्दराम पन्थी फेसबुकमा लेख्नुहुन्छ, सुन्दैछु बालकृष्ण ढुङ्गेललाई रिहा गर्ने रे। के कानून गरीब नागरिकलाई मात्र हो? नेता र पावरवालालाई कानून नलाग्ने कस्तो विडम्बना हो हाम्रो देशमा?
यसै विषयमा युवराज मिश्र लेख्नुहुन्छ, बालकृष्ण ढुङ्गेललाई रिहा नगर्न सर्वोच्च अदालतमा निवेदन दिएको सुनेर अचम्म लाग्यो। यदि अदालतको निर्णय लागू हुने भए किन बालकृष्ण ढुङ्गेललाई सरकारले एक वर्षसम्म समातेन त? जवाफ चाहियो सरकार।
सरकार बनेको 100 दिन पूरा भन्ने समाचार उज्यालो अनलाइनमा पढेर पवन पौड्याल ट्वीटरमा लेख्नुहुन्छ, सत्ताको खुट्किलोमा चढेको पनि 100 दिन पुगेछ। सपना धेरै बाँडियो, थोरै काम पनि भयो। इतिहासकै बलियो सरकारलाई राम्रो मात्र नभएर खराब निर्णय र काम गर्न पनि सजिलो नै हुने रहेछ। केही काम र निर्णयमा हामी नागरिकको गम्भीर आपत्ति छ अनि असल कामका लागि सलाम।
युएमा 10 नेपाली अलपत्र कालो सूचीमा परेको कम्पनीमा कसरी आए कामदार भन्ने खबर उज्यालो अनलाइनमा पढेर विकास थापा विपुल फेसबुकमा लेख्नुहुन्छ, बारम्बार यस्तो घटना दोहोरिनु सरकारको कमजोरी कि म्यान पावरवालाहरूको दादागिरी? गाउँका हरेक सोझा युवालाई सरासर विदेशमा बेचिएको भएन र? जोसुकै होस्, दोषी पत्ता लगाई कारवाही भएको समाचार पढ्न र सुन्न पाइयोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेको कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र रमा खड्का। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हर्वे वाइनस्टाइनले आत्मसमर्पण गरेका छन्। 66 वर्षका उनीमाथि महिला कलाकारले बलात्कार गरेको आरोप लगाएका छन्। यस्तै अरू केही महिला कलाकारले पनि उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। निर्माता हर्वेलाई न्यूयोर्क प्रहरीले हिरासतमा राखेर बलात्कार मुद्दामा कारवाही अघि बढाउने बताएको छ। आफ्नो चलचित्रमा काम उनले महिला कलाकारको यौन शोषण गर्ने गरेको आरोप लागेको छ।
उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। रूपन्देही 11 र त्रिभुवन आर्मी क्लब कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटको फाइनलमा पुगेका छन्। सुर्खेतको वीरेन्द्रनगर रंगशालामा आज भएका आफ्ना खेल जित्दै रूपन्देही 11 र त्रिभुवन आर्मी क्लबले उपाधि भेट पक्का गरेका हुन्। फाइनल भोलि हुनेछ। विजेताले 3 लाख र उपविजेताले 1.5 लाख रूपियाँ पुरस्कार पाउनेछन्।
च्याम्पियन्स लीग फुटबलको फाइनलमा आज राति स्पेनिस क्लब रियल मड्रिड र इंग्लिश क्लब लिभरपुलले खेल्दैछन्। खेल राति 12:30 पोल्याण्डको किबमा हुनेछ। रियल जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै फाइनल पुगेको हो भने लिभरपुलले सेमी फाइनलमा इटालियन क्लब रोमालाई हराएको थियो। आजको खेल जिते रियलले लगातार 3rd पटक च्याम्पियन्स लीगको उपाधि जितेर कीर्तिमान बनाउनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्ससँगको खेलमा सनराइजर्स हैदराबादले ब्याटिङ गरिरहेको छ। फाइनल प्रवेशका लागि कोलकाताको इडेन गार्डनमा भइरहेको खेलमा टस हारेर ब्याटिङ शुरू गरेको हैदराबादले ताजा स्थितिमा 14 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 100 रन बनाएको छ। अहिलेको खेल जित्ने टीमले उपाधिका लागि चेन्नई सुपर किङ्ससित प्रतिस्पर्धा गर्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संसद बैठकमा समयमै उपस्थित हुन सभामुख महराको निर्देशन। संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकियो। प्रधानमन्त्रीले पर्सि जवाफ दिने।
हत्याका दोषी बालकृष्ण ढुङ्गेललाई माफी दिनुको कारण 24 घण्टामा पेश गर्न सर्वोच्चको आदेश। अन्तरिम आदेशका लागि आइतबार बहस हुने।
1.5 दशकपछि असमको साफी बगर विमानस्थलमा जहाजको उडान र अवतरण कान्ति लोकपथ स्तरोन्नतिको काम तोकिएको समयमा पूरा नहुने,
बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हर्वेद्वारा आत्मसमर्पण, बलात्कार र यौन शोषणको मुद्दा लगाउने प्रहरीको तयारी,
र आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र कोलकाताले खेल्दै च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति रियल मड्रिड र लिभरपुलले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।